جو ہے وہ بحال ہونا شروع ہو گئی ہے. اور ایک جو تاثر لوگوں کی طرف سے ملا, شکوا کہہ لیجیے یا ایک شکایت کہہ لیجیے, کہ وہ یہ تھی کہ جی ایسے موقعوں پہ جب لوگوں نے ایک دوسرے سے رابطہ کر کے مختلف مقامات پہ پہنچنا ہوتا ہے, انہیں بہرحال موبائل فون سروس بند ہونے سے کافی تنگی کا سامنا کرنا پڑتا ہے. اور ساتھ ہی ساتھ پاکستان کے وزیر اعظم نواز شریف نے اس موقع پر اس دن کی مناسبت سے جو پیغام عوام کے نام, قوم کے نام دیا, اس میں بھی انہوں نے اس چیز کو اجاگر کرنے کی کوشش کی ہے کہ زیادہ سے زیادہ ہمیں آج کے دن خاص طور پہ اس چیز کو اجاگر کرنا ہے کہ جو امام حسین کا جو پیغام تھا کہ باطل کے سامنے ڈٹ جانا, یہی پیغام ہے اور اسی کی ہمیں ضرورت ہے. اور خاص طور سے مسالک ہیں ان کی بنیاد پہ اور اپنے جو لسانی معاملات ہیں ان کو سامنے رکھ کے ہمیں کسی چیز کے بارے میں نہیں سوچنا, بلکہ ان کو پس پشت ڈال کر ایک قوم بن کے اس وقت میں عزیز کی طرف کی سلامتی کے لیے کام کرنا, یہ ان کا پیغام رہا. اور ساتھ ہی ساتھ جو جیکب آباد میں اور بولان میں جو واقعات ہوئے ان کی تفتیش جو ہے وہ بھی اپنے مراحل میں آگے بڑھ چکی ہے. اور آج جو سندھ کے جو وزیر داخلہ ہیں ان کی طرف سے یہ آیا ہے, انہوں نے اس کی ذمہ داری جو ہے وہ لشکر جنوبی پر عائد کی ہے. اور ساتھ ہی ساتھ وزیر اعلیٰ جو سندھ ہیں قائم علی شاہ, وہ گئے اور انہوں نے وہاں پہ تعزیت بھی کی اور جو زخمی ہیں ان پہ اور لاش معالجے کے لیے بھی ہدایات دی.
اچھا ناصر, آپ سے اجازت لینے سے پہلے میں ایک چیز جاننا چاہوں گا. بہت انفارچونیٹ اور بہت بدقسمتی والے یہ واقعات ہیں جس میں بہت بڑی تعداد میں انسانی جانوں کا ضیاع ہوا پچھلے تین دن میں بلوچستان اور سندھ کے اندر, جس میں امام بارگاہوں کو یا عزاداروں کے جلوس کو ٹارگیٹ کیا گیا. ایک کلچر پاکستان کے اندر بحال رہا ہے پچھلی دو دہائیاں پہلے کم از کم, کہ اس میں اہل سنہ کی ایک بڑی تعداد ہم دیکھتے تھے جو سبیلیں لگائے کھڑے ہیں, اور اہل تشیع کے جو ماتمی جلوس اگر گزر رہے ہیں تو وہ ان کو درحقیقت کمپنسیٹ کرنا چاہ رہے ہیں یا فیسیلیٹیٹ کرنا چاہ رہے ہیں. تو یہ کلچر آج بھی کسی سطح پہ ریفلیکٹ ہوتا ہے پاکستان کے اندر؟
جی بالکل, آپ ٹھیک کہہ رہے ہیں. اور یہ کلچر اب بھی اسی طرح سے موجود ہے, کیونکہ اس اتنی اس کی ہمیں کہنا چاہیے کہ اب بھی نمونہ اس حد تک نظر نہیں آتا کہ دو دہائیوں پہلے تھا. اس کی بھی وجوہات آپ کو اور سننے والوں کو معلوم ہے کہ اس کا بھی ایک تاریخی پس منظر ہے. لیکن اب بھی آج بھی میں اگر راولپنڈی کی بات کروں, کیونکہ مرکزی جلوس جو ہے وہ راولپنڈی میں ہوتا ہے, نو محرم کو اسلام آباد میں جو سی ایم آف سے تعلق رکھنے والے ہیں وہ اپنا یہاں پہ مرکزی جلوس ان کا ہوتا ہے. تو راولپنڈی میں بھی آج یہ ایسا ہوا, جو کہ اپنا ہمارا اپنا تجربہ رہا کہ بہت ہی جگہوں پہ جلوس کے راستے میں جن لوگوں نے سلیمیں لگائی تھیں ان میں سے بہت سو کا تعلق جو تھا وہ اہل تشیع یا فقہ جعفریہ سے وہ نہیں تھا. لیکن وہی بات ہے کہ اب جو اس میں بڑا کردار جو ہے وہ ریاست کا ہوا کرتا ہے, اور ہم یہ دیکھ رہے ہیں کہ گزشتہ سال سے جو ایک
نیشنل الیکشن پلان کے بعد
ایک رائے عامہ جو ہے وہ ہموار ہونا شروع ہوئی ہے, خاص طور پہ انتہا پسندی کے خلاف. اس میں نہ صرف میڈیا بلکہ عام عوام اور عام لوگ جو ہیں وہ بھی اب کھل کے اس پہ بات کرتے ہیں کہ ان فروئی معاملات کو پس پش ڈالتے ہوئے ہمیں اس ایک پازیٹیوٹی کو لے کے آگے چلنا ہے.
جی, اس سے پہلے کہ میں تمینہ کے پاس جاؤں, میں ایک بات ضرور مزید اسی ریفرنس میں پوچھنا چاہوں گا. نیشنل الیکشن پلان بنایا گیا اور پچھلے ایک سال میں جیسے آپ کہہ رہے ہیں کہ ریاست یا ریاستی ادارے وہ اسرٹ کرتے ہوئے نظر آتے ہیں, تو میں یہ پوچھنا چاہوں گا کہ ہم دیکھتے ہیں کہ خاص طور پہ ان دنوں میں اسپیکر کا بڑا غلط استعمال ہوتا تھا, جو در حقیقت تشدد یا فقہی مسائل کے اوپر یا فرقہ واریت کو بنیادی طور پہ پروموٹ کرتے تھے. کیا اسپیکر کو ڈسکریج کیا گیا ہے, اور اس امینڈمنٹ کے بعد یا اس آرٹیکولیشن کے بعد آپ کو لگتا ہے کہ وہاں پہ زیادہ ذمہ داری کا مظاہرہ ہوا ہے؟
جی ہاں, اور آپ بالکل ٹھیک کہہ رہے ہیں. اور تقریباً 9,000 سے زائد افراد جو ہیں جو کہ کسی بھی حوالے سے اس ایکٹ کی یا اس شک کی خلاف ورزی کرتے پائے گئے تھے, وہ پچھلے دنوں جو سرکاری طور پہ جو اعداد و شمار جاری کیے گئے, 9,000 سے زائد ایسے افراد کو گرفتار کیا گیا جو کہ لاؤڈ اسپیکر کا غلط استعمال کر رہے تھے. اور بلا شبہ یہ بات بڑی اہمیت کی عامل ہے کہ مساجد ہوں, امام بارگاہیں ہوں یا مجالس ہوں, کوئی بھی جگہ ہو, وہاں پہ جب اس کا لاؤڈ اسپیکر کا استعمال اس بار ہمیں کم سے کم, میں اگر اپنی حد تک کی بات کروں تو ہمارے تجربے اور ہمارے علم میں ایسی بات نہیں آئی کہ اس کا کسی طرح اور بھی غلط انداز
ذمہ دارانہ استعمال ہے. ناصر, بہت شکریہ, آپ نے ہمیں اسلام آباد سے اپ ڈیٹ کیا. اور سامعین, اب ہم عاشورہ محرم اس کی اصل پیغام کی طرف جائیں گے. 10 محرم الحرام وہ دن ہے جب پیغمبر اسلام حضرت محمد صلی اللہ علیہ وسلم کے نواسے اور بہت پیارے نواسے حضرت امام حسین رضی اللہ تعالیٰ عنہ نے باطل قوتوں کے خلاف علم حق بلند کیا اور کربلا کے میدان میں اپنے ساتھیوں سمیت ایک عظیم قربانی پیش کی، یہاں تک کہ اپنی جانیں قربان کر دیں، اور ان کی یہ قربانی تاریخ کا حصہ ہے اور جس کی مثال کہتے ہیں کہ شاید پیش کرنا اس کے بعد ناممکن ہے، نظر نہیں آتی ہے، اور دین اسلام کی بقا اور اس کی سربلندی کے لیے اس کو بہت بڑا سرمایہ خیال کیا جاتا ہے۔ یہ صرف اہل تشیع کے نزدیک نہیں، اہل سنہ بھی حضرت امام حسین رضی اللہ تعالیٰ عنہ ان کی اس قربانی کا اعتراف کرتے ہیں، اور بنیاد بھی یہ سمجھتے ہیں کہ آج اگر اسلام موجود ہے اور اسلام کی شکلیں موجود ہیں تو اس میں ان کی قربانی کا بہت بڑا کردار ہے۔ ہمارے ساتھ ہیں تہمینہ نواب صاحبہ، یہاں پہ جیسے میں نے آپ کو ذکر کیا کہ واشنگٹن ایریا میں، ڈی ایم بی میں، میٹروپولیٹن ایریا میں جو سب سے بڑا ایک امام علی سینٹر ہے، وہاں پہ ممبر سنبھالتی ہیں، مجالس جو ہیں وہ پڑھتی ہیں، اور اسکالر ہیں، ریلیجیس اسکالر ہیں۔ تہمینہ بہت شکریہ آپ کا، آپ نے ہمیں جوائن کیا ہے، آپ کی مصروفیات بھی ہوں گی اور ہم نے آپ کو زیادہ دیر ہولڈ پہ بھی رکھا ہے، لیکن کچھ اپ ڈیٹس لینا بھی وہاں سے ضروری تھی۔ میں جنرل میسج پہ آنا چاہوں گا، اتنی عظیم قربانی، آپ کے خیال میں بنیادی طور پہ اگر آج کے اس دن کو یاد کرنا ہو، جیسے ہمارے اہل تشیع فقہ جعفریہ کے لوگ اپنے انداز میں یاد کرتے ہیں، باقی لوگ اپنے طور پہ، تو سب سے بڑا پیغام اس عظیم قربانی سے کیا ملتا ہے؟
سب سے پہلے تو السلام علیکم، اور بہت شکریہ آپ کا مجھے انوائٹ کرنے کا اس سیگمنٹ کے لیے۔ سب سے بڑا پیغام جو ہے اس میں، سب سے پہلے تو میں ابھی اپ ڈیٹ سن رہی تھی اور تھوڑا افسوس بھی ہو رہا تھا، جو ہمیشہ سے ہوتا ہے کہ ہم یہاں امریکہ میں بیٹھے ہیں کہ جس کا، جن کو کہا جاتا ہے کہ یہ زیادہ تر ادھر مسلمان لوگ موجود نہیں ہیں، یہ ویسٹرن ممالک ہیں کہ جہاں پہ اینٹائی اسلام باتیں بھی ہوتی ہیں، اور بہت سارا پوری دنیا میں یہ کہا جاتا ہے کہ امریکہ جو ہے وہ کس طرح اگینسٹ ہے اسلام کے اور پاکستان کے۔ لیکن جب آپ یہ جو ہے تمام چیزوں کو، امام حسین کی شہادت کو منانا یا عاشور کو منانے کی بات آتی ہے، تو مجھے یہاں پہ 22 سال گزر گئے ہیں، اور ہر سال انتہائی نظم و ضبط کے ساتھ اور انتہائی آزادی کے ساتھ جو ہے ہم یہ دن یہاں پر مناتے ہیں، جس کے اوپر مجھے جو ہے امام علی علیہ السلام کا قول یاد آ گیا کہ ایک ملک کو چلانے کے لیے، ایک نیشن کو چلانے کے لیے مذہب سے زیادہ سوشل جسٹس کی ضرورت ہوتی ہے۔ امام حسین کی جو پیغام ہے وہ سب سے بڑا پیغام ہیومینٹی کا پیغام تھا، اور انسانوں سے محبت کا پیغام تھا۔ جنہوں نے ان کو خط لکھ کر بلایا تھا وہ تمام کے تمام وہ انسان تھے کہ جو یزید کے تکلیفوں سے جو ہے وہ تنگ آئے ہوئے تھے، اور انہوں نے کوئی تقریباً 15,000 سے 12,000 خطوط ان کے پاس گئے تھے کہ جس میں ان سے ریکویسٹ کی گئی تھی کہ وہ وہاں پر آئیں اور آ کر آپریشن کے خلاف جو ہے ان کی مدد کریں۔ اور امام حسین جو تھے وہ جانتے تھے کہ حالات کیا ہیں، اور وہ یہ بھی جانتے تھے کہ ظلم کے سامنے حق کو بلانا بہت آسان ہوتا ہے لیکن حق کو برداشت کرنا بہت مشکل ہوتا ہے۔ آج ہمارے ملک میں کہ جہاں پہ امام حسین جو ہیں وہ رسول خدا کے ہی نواسے ہیں، ان رسول کے کہ جن کی آپ کلمہ پڑھتے ہیں، ان رسول کا کہ جن کا آپ جو ہیں اذان میں بھی اشہد ان محمد رسول اللہ کہا جاتا ہے، اور اگر ہم اس ریفرنس سے دیکھیں کہ بچپن میں ہر جگہ انہوں نے امام حسن اور امام حسین سے کس قدر محبت کا اظہار کیا ہے، مسجدوں میں بیٹھ کے تمام صحابہ کے سامنے ان سے محبت کا اظہار کیا ہے، اور کربلا کی جنگ کا سب سے بڑا فلسفہ تو یہ ہے کہ یہ کافروں کی اور مسلمانوں کی جنگ تھی ہی نہیں، یہ مسلمانوں اور مسلمانوں کی جنگ تھی۔ دوسری طرف بھی جو لوگ تھے وہ مسلمان ہی ہونے کا دعویٰ کر رہے تھے اور کلمہ پڑھ رہے تھے، بلکہ ایک روایت یہاں تک ہے کہ جس وقت امام حسین کی شہادت کا وقت آیا ہے تو یہ کہا گیا تھا کہ جلدی شہادت کا کام جو ہے وہ ختم کیا جائے، کیونکہ عصر کی نماز کا وقت جو ہے وہ ختم ہو رہا ہے۔ تو نماز بھی پڑھ رہے تھے اور روزے بھی رکھ رہے تھے، کلمہ بھی پڑھ رہے تھے، لیکن اس کے باوجود اس رسول کا کہ جس رسول کا کلمہ پڑھتے ہیں انہی کے نواسے کی جان کے در پہ تھے۔ آج بھی وہی حالات دیکھنے پہ آتے ہیں کہ اہل تشیع جو ہیں وہ سوائے امام حسین کے غم کو کمیمریٹ کرنے کے اور کچھ بھی نہیں کر رہے ہیں۔ اگر وہ ماتم بھی کر رہے ہیں تو اپنے لیے کر رہے ہیں، اور اگر مجلسیں بھی کر رہے ہیں تو اپنے ہی لیے کر رہے ہیں، لیکن لوگوں سے امام حسین کا غم منانا بھی جو ہے پاکستان کے اندر برداشت ختم ہو گیا ہے، کہ جس کی وجہ سے اس قدر قتل و غارت اور اتنی سیکیورٹی ٹائٹ کرنے کی ضرورت پڑ رہی ہے، ٹیلی فونز ختم کرنے کی ضرورت پڑی ہے۔ ایک ویسٹرن ممالک میں جہاں اسلام نہیں ہے، کسی کو کوئی کانسیپٹ نہیں ہے رسول، وہ لوگ اس طریقے سے تو نہیں سمجھتے ہیں رسول کو یا نواسے رسول کو کہ جیسے پاکستان کے لوگ کہ جو کلمہ پڑھ رہے ہیں رسول کا وہ سمجھتے ہیں۔ لیکن بس افسوس کی یہ بات ہے کہ امام حسین کو سمجھنے کے لیے محض ایک دل کی ضرورت ہے، ذہن کی ضرورت ہے، اور ہیومینٹی ریالٹی کو سمجھنے کی ضرورت ہے کہ جب آپ کسی کی تکلیف ہے, آپ اپنے گھر میں بھی آپ کا اگر کوئی مر جاتا ہے تو آپ اس کا غم مناتے ہیں, تو اگر رسول کی نواسے کا غم منانا جائے تو ایک دن غم منانے کے لیے بھی اگر اتنی سیکیورٹی ایک مسلمان ملک کہ جس کو اسلامک اسٹیٹ کہا جاتا ہے, اگر مسلمان ملک میں کرنا پڑے تو یہ وہی فلسفہ جو پیغام امام کا سامنے آتا ہے کہ جب امام آخری وقت میں باہر گئے تھے اور انہوں نے کہا تھا کہ کیا میں تمہارا برا امام تھا, تو لوگوں نے یہی کہا تھا ان سے کہ آپ ہمارے برے امام نہیں تھے لیکن ہم آپ سے ان کے جو ہے ان لوگوں کا بدلہ اتار رہے ہیں کہ جنہوں نے بدر اور احد میں ہمارے بزرگوں کو ختم کیا تھا. تو یہ جو بغض ہے جو ان کے خلاف ہے کہ جنہوں نے جو ہے وہ ان لوگوں کو کہ جنہوں نے ہمیشہ رسول کے خلاف کھڑے رہے اور رسول کی اولاد کے خلاف کھڑے رہے, وہ ایسا بغض جو ہے وہ پھیلا ہے ہمارے معاشرے کے اندر اور اسلام میں, خاص طور پہ پاکستان میں جو 92-93 کے بعد جب یہ وہابی عناصر بہت زیادہ ایکٹیو ہو گئے. کہ آپ بالکل درست کہہ رہے ہیں, مجھے بھی یاد ہے کہ وہاں پہ کس قدر شیعہ اور سنی یونٹی تھی اور کتنا زیادہ ہمارے جو تمام اہل سنت کے لوگ وہاں پہ سبیلے لگائے کھڑے ہوتے تھے. آج یہ حالات ہو گئے کہ آپ کو فون بھی آپ استعمال نہیں کر سکتے ایک دوسرے سے بات کرنے کے لیے, بہت زیادہ لمحہ فکریہ ہے. اور میرے خیال میں یہی پیغام ہے کہ پیغام بعض اوقات ہم جو ہیں اپنے دشمن جو ہیں وہ کفار میں تلاش کرنے کی کوشش کرتے ہیں یا ان میں تلاش کرنے کی کوشش کرتے ہیں کہ جو اسلام پر نہیں ہے, لیکن در حقیقت انسانیت کا جو پیغام آگے بڑھانے والے ہوتے ہیں وہی صحیح ایمان کے اوپر ہوتے ہیں, ورنہ کلمہ پڑھ کر بھی لوگ اس حالت میں پہنچ سکتے ہیں کہ رسول خدا کے نواسے تک کا غم منانے کی بھی لوگوں کو اجازت نہ دی جائے.
جیسے آپ نے پاکستان کے ریفرنس میں بات کی, اس میں دونوں زاویے ہیں, تو خیر لاسٹ 80s کے بعد یا ارلی 90s کے بعد یہ جو مشکل صورتحال رہی ہے جس میں فرقہ واریت میں بہت قیمتی جانیں گئیں, لیکن اس سے پہلے ایک ماحول مختلف تھا, اس میں ریاست کا بھی کردار نظر آتا تھا, کمیونٹی کا بھی. لیکن یہ بھی ایک مسلمہ اصول ہے کہ ریاستیں جہاں پہ کمزور ہوں, جس کے مختلف چیلنجز ہوں, تو اس طرح کے عناصر سر اٹھاتے ہیں. امریکہ میں آپ نے مثال دی, یہاں پہ اسٹیٹ مضبوط ہے اس لیے شاید اس کا کمپیریزن بڑا مشکل ہو. اب میں اسی اینگل پہ دوسرے آپ کی گفتگو سے ایک اگلا سوال اٹھانا چاہوں گا. آپ نے بات کی بغض کی یا تفاوت کی, بہت سارے جو ماڈریٹ سکالرز ہیں وہ یہ سمجھتے ہیں کہ کوئی بہت بڑے بنیادی فرق نہیں ہیں, اس کے باوجود یہ جو ملیٹنٹ ایلیمنٹس ہیں یا شر پسند عناصر ہیں, خواہ وہ طالبان کی صورت میں ہوں, وہ القاعدہ کی صورت میں ہوں, وہ اسلامک اسٹیٹ کی صورت میں ہوں, وہ اس تفاوت کو یا اس اختلاف کو تفاوت میں بدلتے ہیں اور تصادم کی طرف لے کے جاتے ہیں. ایسی صورت حال میں آپ کے خیال میں اسکالرس کا, مذہبی زعما کا, مذہبی علماء کا کیا کردار بنتا ہے کہ وہ کامن گراؤنڈز جو ہیں وہ تلاش کیے جائیں؟
اس پہ سب سے بڑی ذمہ داری یہ ہے کہ آپ جو ماڈریٹ عناصر ہیں ان کو اکٹھا کریں, کیونکہ دیکھیے جو ایکسٹریمسٹ فیکشنز ہوتے ہیں وہ کبھی بھی بہت زیادہ نہیں ہوتے, لیکن وہ بہت زیادہ اس لیے بن جاتے ہیں کیونکہ ان کا طریقہ اس قدر اگریسو ہوتا ہے کہ جو ماڈریشن ہوتی ہے اس کی طرف لوگوں کی توجہ ہٹ جاتی ہے اور ایکسٹریمزم کی طرف لوگوں کی توجہ زیادہ ہو جاتی ہے. اگر چار لوگ بھی مل کر کہیں پہ جا کے آگ لگا دیں گے تو اس آگ کی طرف لوگوں کی توجہ زیادہ ہو جائے گی, اور کوئی ماڈریٹ عناصر اگر بہت سارے ارد گرد کوئی اچھا کام بھی کرنے کی کوشش کر رہے ہیں تو اس کی طرف سے توجہ ختم ہو جائے گی. تو یہاں پہ سب سے بڑی امپورٹنس یہ ہے کہ جو ماڈریٹ لوگ ہیں وہ خاموش رہنے کے بجائے, دیکھیے آپ کتنا بھی کہہ لیں کہ اسٹیٹ مضبوط ہے یا اسٹیٹ مضبوط نہیں ہے, باٹم لائن یہ ہوتی ہے کہ ایک عام انسان کا بہت زیادہ رول ہوتا ہے اس طریقے کے فیکٹ, اس طرح کی چیزوں کو ختم کرنے کا. اور ایک عام, آپ جب آپ ڈیموکریسی کی بات کرتے ہیں تو ڈیموکریسی ایک عام انسان کو مضبوط کرنے کا نام ہے. اگر ہم تمام کی تمام رسپانسبلٹی اسی چیز کے اوپر ڈال دیں گے کہ صرف کچھ ایک مٹھی بھر لوگوں کی وجہ سے ہم کچھ بھی کرنے کے لیے کے قابل نہیں ہیں, تو یہ غلط ہے بالکل. خاموش رہنا, آخر کو یہ وہی ملک ہے کہ جس ملک کے اندر تمام لوگ اکٹھے تھے, آخر کیا وجہ ہو گئی ہے کہ آج اتنے ماڈریٹ لوگ صرف اس لیے خاموش بیٹھے رہتے ہیں؟ چھوٹی سی بات ہے, دیکھیے چھوٹی سی ایگزامپل ہے کہ پشاور انسیڈنٹ جب تک نہیں ہوا اس وقت تک، کیونکہ میں خود اہل تشیع سے تعلق رکھتی ہوں، کتنے لوگ تھے کہ جن میں گڈ طالبان اور بیڈ طالبان کا تصور بڑے ہی مضبوطی کے ساتھ موجود تھا، اور یہ میں جاہل لوگوں کی بات نہیں کر رہی ہوں، بہت پڑھے لکھے لوگوں کی بات کر رہی ہوں، کہ جی سارے ہی طالبان برے نہیں ہیں، کچھ طالبان بہت اچھے بھی ہیں. جب یہ پشاور انسیڈنٹ ہوا ہے اور پاکستان کا سب سے مضبوط جو ادارہ تھا، جو کہ فوج، کہ جس کے اوپر پوری کی پوری ملک جو ہے وہ ڈیپینڈ کرتی ہے، جب فوجیوں کے بچوں کو، جو اتنے معصوم بچوں کو ٹارگیٹ کیا گیا ہے اور ان کی بیویوں کو ٹارگیٹ کیا گیا ہے، اتنے بڑے بڑے آرمی کے آفیسرز کی بیویوں کو ٹارگیٹ کیا گیا ہے، تو پہلی دفعہ لوگوں کو یہ احساس ہوا کہ یہ جو آگ جب لگتی ہے نا، تو یہ صرف ایک سہن تک نہیں رہتی ہے، پھر یہ پورے ملک میں پھیل جاتی ہے. اور لوگوں کو احساس ہوا کہ جب تک تو شیعہ امام بارگاہوں میں دھماکے ہو رہے تھے، تو شاید اس طریقے سے ذہن کے اوپر اثر نہیں ہو رہا تھا، کیونکہ یہ خیال تھا کہ جی مائنورٹی ہیں یہ، لیکن جب سب سے مضبوط فیکشن کی طرف ان لوگوں نے وہی کام کیا، تو لوگوں کو پتا چلا کہ یہ کامن دشمن ہے، یہ صرف شیعہ دشمن. ایکسٹریمزم نہ شیعہ ہوتی ہے نہ سنی ہوتی ہے، ایکسٹریمسٹ کا کام ہوتا ہے کسی بھی جگہ پہ نفاق ڈالنا، کسی بھی جگہ پہ پھوٹ ڈالنا. وہی ملک جہاں شیعہ اور سنی اکٹھے تھے، ان کی شادیاں ہوتی تھیں. بھائی آپ، ہمیں اچھے طریقے سے یاد ہے کہ کس قدر بالکل نیازیں ہوتی تھیں، نیازوں پہ سب کے سب لوگ موجود ہوتے تھے. آج کیا وجوہات ہو گئی ہیں کہ آپ سوشل میڈیا کے اوپر ہی دیکھ لیں کہ ایسا لگتا ہے کہ جیسے عاشور کا دن صرف شیعہ کا دن ہے. جو سنی عناصر ہیں ان کو اہل سنت نظر ہی نہیں آتے ہیں اس طریقے سے امام حسین کی قربانی کو کرتے، اور اس لیے نہیں کہ وہ کرنا نہیں چاہتے، اس لیے کہ وہ گھبراتے ہیں اور وہ خاموش رہتے ہیں. اور ظلم پہ خاموش رہنا بھی جو ہے وہ اتنا ہی بڑا ظلم ہے میرے خیال میں. جب تک ایک عام انسان کھڑا نہ ہو اس وقت تک نہیں ٹھیک ہو سکتے حالات.
ذاتی اصلاح کی بات ہو یا معاشرتی، پورے معاشرے کی اصلاح کی بات ہو، 30 سے 40 سیکنڈ میں اس کو الیبریٹ کیجیے گا. آج کا دن اور قربانی اور آج کی شہادت حضرت امام حسین رضی اللہ تعالیٰ عنہ کی، وہ کس انداز میں ہمیں کریکٹ کر سکتی ہے، اصلاح کی جانب لے جا سکتی ہے یا گائیڈ کر سکتی ہے؟
فلسفہ کربلا سب سے زیادہ یہ میسج آپ کو دیتا ہے کہ حق اور باطل کی لڑائی کے اندر نہ مذہب سامنے رکھنا چاہیے، نہ ہی کلمہ سامنے رکھنا چاہیے، نہ ہی کوئی خاص پریکٹسز کو سامنے رکھنا چاہیے، صرف محبت اور انسانیت کی محبت کو سامنے رکھنا چاہیے. وہ لوگ کہ جو آپریشن کے لیے کھڑے ہوتے ہیں، وہ ہر انسان کی آپریشن کے خلاف کھڑے ہوتے ہیں. اگر ایک عام انسان، حد تو یہ ہے کہ ہمارے مذہب میں یہ ہے کہ اگر جانور پر بھی ظلم ہو رہا ہو تو اس ظلم کے خلاف کھڑا ہونا چاہیے. کربلا کی جنگ سب سے بڑھ کر ظلم کے خلاف کھڑے ہونے کی جنگ ہے، نہ کسی مسلمانوں کی جنگ ہے، نہ ہی کسی کافروں کی جنگ ہے. ایک پیغام جو امام نے ہر ایک کو دینے کی کوشش کی ہے، وہ یہی کی ہے کہ ہر کوئی تمہارا بھائی ہے، چاہے وہ دین میں ہو، چاہے وہ انسانیت میں ہو. اور جب ظلم کے خلاف کھڑے ہو تو یہ دیکھ کے کھڑے نہ ہو کہ کس کے خلاف کھڑے ہو رہے ہو، بس یہ دیکھ کے کھڑے ہو کہ جہاں ظلم ہے وہاں ظلم کے خلاف کھڑے ہونے والا ہی صحیح حق کے اوپر ہے، اور کوئی صحیح.
آپ سے اجازت لینے سے پہلے اس سیگمنٹ کو میں وائنڈ اپ کروں گا. مجھے ایک پوئم تھی جب آپ اس سے پہلے بات کر رہی تھیں کہ بلا تفریق پھر ایکشن ہونا چاہیے، ریاست کو ایکشن میں آنا چاہیے، جو بھی عناصر شر پسندی کی جانب مائل ہیں یا فرقہ واریت کو ہوا دیتے ہیں. پاکستان کے بارے میں انفارچونیٹلی کہا جاتا ہے کہ وہ پراکسی وارز کی ایک زمین بن گئی ہے، دو دیگر ممالک کی جنگ جو ہے وہ پاکستان پہ لڑی جا رہی ہے. مجھے اس وقت شاعر کا نام یاد نہیں ہے، جب آپ بات کر رہی تھیں میں صرف اس نظم کا ایک مصرعہ لکھ سکا، نوٹ کر سکا یا یاد کر سکا، اس کے ساتھ اس کو سبمٹ کرنا چاہوں گا. اور اسٹیٹ کے لیے یہ بڑا میسج ہے کہ سانپ چاہے حجاز کے بھی، سانپ چاہے حجاز کے ہوں، کبھی مقدس نہیں رہے ہیں. جو آستینوں میں سانپ پالو گے، کوئی تم سے مسافیہ تک نہیں کرے گا. اس کے ساتھ ہی ہمارا آج کا جو یہ پہلا سیگمنٹ ہے، اس کو ہم یہاں پہ ختم کریں گے. تہمینہ نواب صاحب، آپ کا بہت شکریہ، آپ نے ہمیں جوائن کیا، ناصر محمود نے ہمیں اپڈیٹ کیا اسلام آباد سے، ان کے بھی ہم مشکور ہیں. ایک بریک لیتے ہیں، بریک کے بعد واپس آئیں گے اور پروگرام کے اگلے حصے پہ بات کریں گے آج کی میجر ڈیولپمنٹس پہ.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان، جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان، urduvoa.com.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے، ब्रेकिंग न्यूज, टॉप स्टोरी, एक्सक्लूसिव, सबसे पहले, सबसे आगे। लेकिन इस सब में मैं और आप कहां हैं? जानने के लिए रहिए मेरे साथ, मैं हूं ताबिंदा नेगी।
پروگرام جہاں میں آپ کا خیر مقدم ہے اور پروگرام کے حصے میں ہم بات کریں گے پاکستان کے وزیر اعظم میاں نواز شریف، ان کا دورہ ایک فالو اپ ڈیولپمنٹس ہیں۔ اس دورے میں عمومی طور پہ دو ایشوز پہ بہت توجہ ہمیں نظر آئی ہے، ایک تو پاکستان بھارت تعلقات، اور اس ریفرنس میں کشمیر کا معاملہ وہ بہت ہمیں ہائٹ پہ نظر آیا۔ پاکستان نے خاص طور پہ اس کا ذکر کیا، اس سے پہلے اقوام متحدہ کی جنرل اسمبلی میں اس کا تذکرہ بڑے کھل کے کیا گیا، اور پھر اس ملاقات میں بھی، یہاں تک کہ مشترکہ اعلامیہ میں بھی اس کا آنا بہت سارے مبصرین کے نزدیک بڑی اہمیت کی حامل جماعت ہے۔ پاکستان کے وزیر اعظم میاں نواز شریف نے یہاں واشنگٹن میں ہوتے ہوئے ایک سٹیٹمنٹ دیا، جس میں ان کا یہ کہنا تھا کہ امریکہ بہترین ایک فریق ہو سکتا ہے جو پاکستان اور بھارت کے درمیان کشمیر کے معاملے پہ اور دیگر جو اختلافات ہیں اس میں وہ ثالث کا کردار ادا کر سکتا ہے۔ آج نئی دلی کی جانب سے ایسے کسی امکان کو رول آؤٹ کیا گیا ہے۔ نئی دلی کا یہ پرنسپل سٹینڈ رہا ہے کہ اگر یہ کشمیر کو تو وہ متنازع مسئلہ مانتے ہیں، لیکن اس کے لیے وہ کسی تیسری فریق کی مداخلت اس پہ بات نہیں کرتے ہیں، اور اس کے لیے وہ تیار نہیں ہیں، نہ ہی اس کو وہ ایکسیپٹ کرتے ہیں۔ آج بھی بھارت کی وزارت خارجہ نے اس کو رول آؤٹ کیا ہے کہ اس معاملے پہ کوئی تھرڈ پارٹی جو ہے وہ میڈیٹ نہیں کر سکتی، نہ اس کا کردار بھارت کو قابل قبول ہو سکتا ہے۔ اس پہ ہم گفتگو کریں گے، لیکن یہ کشمیر کا معاملہ جب یہ ہائی لائٹ ہو رہا ہے، عین اسی وقت میں ہم یہ دیکھ رہے ہیں کہ نیو یارک میں 25 اکتوبر کو، یعنی کل، وہاں پہ جو کشمیری کمیونٹی ہے جن کا تعلق پاکستان سے ہے، جن کا تعلق بھارت کے زیر انتظام کشمیر سے ہے، وہ ایک بڑے احتجاجی مظاہرے کا پلان کر رہے ہیں۔ اس کو انہوں نے ملین مارچ کا نام دیا ہے، اور اقوام متحدہ کے سامنے یہ مظاہرہ ہے۔ مقصد ان کا یہ ہے، ان کے بقول، کہ اقوام متحدہ کو اور عالمی برادری کو باور کرایا جائے کہ یہ بہت حساس معاملہ ہے، فلیش پوائنٹ ہے اس ریجن کے اندر، اور بہت خطرناک ہو سکتا ہے۔ اس وقت اگر دو نیوکلیئر پاورز جو ہیں، جو پڑوسی ملک ہیں، اگر ان کے درمیان اس میں میڈیشن نہیں ہوتی ہے تو حالات خراب ہو سکتے ہیں۔ ہم نے بات کی بیرسٹر سلطان محمود صاحب سے، سابق پرائم منسٹر ہیں، سابق وزیر اعظم ہیں پاکستانی کنٹرولڈ کشمیر کے، کل یہاں واشنگٹن میں موجود تھے، اسٹیٹ ڈپارٹمنٹ کے عہدیداروں کے ساتھ ان کی ملاقاتیں تھیں، اور ان ملاقاتوں کے بعد جب ہمارا ان کے ساتھ ملاقات ہوئی تو ہم نے، بہت کم وقت تھا ان کے پاس، تو کچھ گفتگو کی، ویڈیو انٹرویو مختصر سا ان کے ساتھ کیا۔ میں وہ آپ کو سنوانا چاہتا ہوں، وہ ہارش تھے، لیکن اس کو بیلنس کرنے کے لیے اور بھارت کا پراپر نقطۂ نظر دینے کے لیے اور ان کو رسپونڈ کرنے کے لیے، سشانت سرین صاحب بھی ہمارے ساتھ ہیں، کنسلٹنٹ پاکستان پروجیکٹ ایٹ انسٹیٹیوٹ آف ڈیفینس اسٹڈیز اینڈ انالیسز نئی دلی، وہ ہمیں جوائن کریں گے اور بھارت کا ورژن بھی پیش کریں گے، اور ایک انڈیپینڈنٹ انالسٹ کی حیثیت سے بھی اپنا نقطۂ نظر دیں گے۔ لیکن آئیے پہلے بات کرتے ہیں بیرسٹر سلطان محمود صاحب سے۔ بیرسٹر صاحب، بہت شکریہ آپ کا، آپ نے جوائن کیا ہے۔ سب سے پہلے تو یہ بتائیے گا کہ ملین مارچ، اس سے پہلے ہم دیکھ چکے ہیں کہ یورپ میں کیا، اور ابھی آپ کا نیو یارک میں اقوام متحدہ کے سامنے پلان ہے، ابھی تک اس سلسلے میں آپ کی تیاری کیا ہے اور میسج آپ کیا دینا چاہ رہے ہیں ملین مارچ؟
دیکھیں جی، سب سے بڑی بات یہ ہے کہ اس وقت بھارت مقبوضہ کشمیر میں انسان حال بھی کر رہا ہے، اور بڑے پیمانے پر ظلم و تشدد بھی کر رہا ہے، تو ہم یہ کوشش کر رہے ہیں کہ انٹرنیشنل کمیونٹی کو ایجوکیٹ کریں کہ انڈیا اور پاکستان دو ایٹمی طاقتیں ہیں، اور تھرڈ ورلڈ کی دو ایٹمی طاقتوں کو اپنے حال پر نہیں چھوڑنا چاہیے، اور اس سے نہ صرف ایک ایٹمی جنگ کا خطرہ ساؤتھ ایشیا میں موجود ہے، بلکہ یہ جو سارا کچھ ہو رہا ہے، اس سے جو مقبوضہ کشمیر کے لوگ ہیں وہ 14 سال سے بندوق نیچے رکھے ہوئے ہیں، کیونکہ 9/11 کے بعد جتنی بھی آزادی کی تحریکیں تھیں ان کو دہشت گردی سے منسلک کر دیا جاتا تھا۔ اب چونکہ یہ جو 14 سال سے بندوق نیچے رکھی گئی ہے، تو کشمیریوں کو کوئی ہوپ کی ضرورت ہے، ورنہ وہاں پہ مختلف جو ٹرانزیشنل ٹیررسٹ گروپس ہیں وہ وہاں پہ جو ایگریوڈ کشمیریز ہیں، ینگ جو فرسٹریٹڈ کشمیریز ہیں، ان کو ایکسپلائٹ بھی کر سکتے ہیں, ریکروٹ بھی کر سکتے ہیں. لہٰذا تمام دنیا کو اور انٹرنیشنل کمیونٹی کو یہ بتانا چاہتے ہیں کہ اس ریجن کا جو کور ایشو ہے وہ کشمیر ہے اور وہ حال ہونا چاہیے, اور یونائٹڈ نیشن سے بھی کہیں گے کہ وہ اپنے ریزولوشن امپلیمنٹ کریں.
ہم نے یہ آبزرویشن رہی ہے کہ پچھلے ایٹ لیسٹ 12 سے 15 سال میں پاکستان جو کہ اس کا بڑا چیمپئن کرتا ہے کہ ڈپلومیٹک کے لیے اس مسئلے کو انٹرنیشنل کمیونٹی کے سامنے لے جائے, یہ ایشو بیک برنر پہ رہا ہے. اب خاص طور پہ جو بھارت کے اندر اقلیت پہ بیس کچھ واقعات کا ایک تسلسل دیکھتے ہیں وہ آپ کے سامنے ہیں. یو این او میں معاملہ پاکستان کے پرائم منسٹر اٹھاتے ہیں بڑے عرصے کے بعد, اور ابھی کل ہی پرائم منسٹر کی پریزیڈنٹ باراک اوباما کے ساتھ ملاقات, اس میں بھی کشمیر کا مسئلہ زیر بحث آنا اور جوائنٹ ڈیکلریشن میں اس کا آنا, کیا معنی رکھتا ہے کشمیری کمیونٹی کے لیے خاص طور پر؟
دیکھیں جی, بات یہ ہے کہ مسئلہ کشمیر اور مقبوضہ کشمیر میں ایک طویل عرصے سے کشمیری قربانیاں دے رہے ہیں, اور بھارت کی 7 لاکھ فوج کے سامنے برسر افتکار ہے, اور یہ جو بنیادی طور پر ملین مارچ بھی ہم کر رہے ہیں, یہ مقبوضہ کشمیر کے عوام کے ساتھ یکجہتی کا اظہار بھی کر رہے ہیں, اور انہیں یقین بھی ہم دلا رہے ہیں کہ وہ اس جدوجہد میں تنہا نہیں ہیں, بیرون ملک سارے پاکستانی اور کشمیری ان کے ساتھ ہیں. لہذا میں آپ کی وسادت سے بھی امریکہ اور کینیڈا بھی تمام پاکستانی اور کشمیریوں بلکہ جو لائف بلکہ جو لوگ بھی ہیومن رائٹس پر یقین رکھتے ہیں, رائٹ آف سیلف ڈیٹرمینیشن پر یقین رکھتے ہیں, ان سے کہوں گا کہ وہ اس ملین مارچ میں شریک ہوں. اگر مقبوضہ کشمیر میں مقبوضہ کشمیر کے عوام ایک طویل عرصہ سے جد و جہد کر رہے ہیں, جانوں کا نذرانہ دے رہے ہیں, قربانیاں دے رہے ہیں, تو یہ فرض بنتا ہے ہم سب کا جو بالخصوص امریکہ اور کینیڈا کے لوگ ہیں کہ وہ 25 اکتوبر کو 1 بجے یونائٹڈ نیشن کے سامنے جمع ہو کر وہاں پر ملین مارچ کریں اور دنیا کو توجہ کشمیر کی طرف مبذول کرائیں, اور بھارت کی جو اٹراسٹیز ہیں ان کو کنڈیم کریں, اور بالخصوص جو مودی کا پچھلے کچھ عرصے سے لگا ہوا ہے نہ صرف کشمیر میں پنجاب میں بھی اور عیسائیوں میں بھی اور جو ناگاز ہیں ان کے خلاف بھی, تو میں یہ سمجھتا ہوں کہ ایک ماحول بنتا جا رہا ہے کہ انڈیا اب سیکولر اسٹیٹ نہیں رہا, بلکہ اس کا جو ایک شیرازہ تھا سیکولر اسٹیٹ کا وہ بالکل بکھر چکا ہے, اور ہم 25 اکتوبر کو وہاں پر یونائٹڈ نیشن کے سامنے جمع ہو کے انڈیا کو کنڈیم.
جی سشانت سرین صاحب, آپ کا بہت شکریہ, آپ نے ہمیں جوائن کیا اور ہم نے آپ کو پوری ویڈیو دکھانے کے لیے زحمت بھی دی کہ آپ وہاں پہ ہمارے ساتھ موجود رہیں, اور بیرسٹر سلطان محمود صاحب فارمر پرائم منسٹر آف پاکستانی کنٹرول کشمیر, ان کی گفتگو بھی سنیں. دو تین میجر باتیں ہیں جن کا میں آپ سے چاہوں گا کہ آپ اس کو رسپونڈ کریں, جو پوائنٹس آپ نے نوٹ کیے ہیں اس کے بھی. ایک تو یہ کہ وہ کہتے ہیں کہ انڈین سیکولر جو ایک پرسیپشن تھا انڈیا کا ایک سیکولر اسٹیٹ کا, وہ ان دنوں میں ڈسٹرب ہو رہا ہے, اور جو ایک سیریز آف انسیڈنٹس ہے کرنٹ دنوں میں بہت سارے بھارت کے اپنے تجزیہ کار وہ بھی اس بارے میں تشکیک رکھتے ہیں, شبہات رکھتے ہیں اور یا کنسرنز رکھتے ہیں, آپ رسپونڈ کیجیے گا. اور دوسرا یہ کہ اقوام متحدہ کے سامنے اگر کشمیری کمیونٹی جن کا تعلق پاکستان سے زیادہ تر لوگوں کا ہوگا, کچھ بھارت کے زیر انتظام کشمیر سے لوگ جو باہر سیٹل ہو چکے ہیں وہ ہوگا, یہ کیا امپیکٹ ڈالے گی؟ کیا انٹرنیشنل کمیونٹی واقعتاً اس مسئلے کو سیریس لے سکتی ہے؟ اور کیا یہ بھی درست ہے کہ یہ معاملہ دوبارہ پچھلے 10-12 برسوں میں پہلی بار زیادہ ہائی لائٹ ہو رہا ہے؟
ہائی لائٹ ہو رہا ہے اسد صاحب, لیکن یہ ہائی لائٹ پاکستان کرنے کی کوشش ضرور کر رہا ہے, اس میں ان کو کتنی ٹریکشن ملے گی یہ میرے خیال اس پہ ایک بہت بڑا سوالیہ نشان ہے. جہاں تک سیکولر اسٹیٹ کا بات ہے, ایک تو میرے خیال بھارت کو پاکستان کو کوئی جواب دہی کی ضرورت نہیں ہے کہ سیکولر اسٹیٹ کیا ہے اور نہیں ہے, اور جس سمے اب یہ بیرسٹر صاحب جو ہیں ابھی تو بہت بڑھ چڑھ کے بول رہے ہیں کہ یہ سیکولر اسٹیٹ کا شیرازہ بکھر رہا ہے, لیکن ابھی جب دوسری سرکاریں تھیں یا جب ان کے بقول بھارت اس زمانے میں سیکولر اسٹیٹ تھا, تو کیا اس زمانے میں یہ اس طرح کی جدوجہد یا جس طرح کا انہوں نے جہادی ٹیررزم پھیلایا تھا کشمیر میں, کیا اس سمے وہ نہیں کر رہے تھے؟ تو اس سمے سیکولر اسٹیٹ کی جو دہائی تھی وہ اس سمے کیا موثر نہیں تھی کیا؟ تو ایک تو یہ سیکولر اسٹیٹ کا جو بہانہ ہے, اور دیکھیں بھارت ایک بڑا کمپلیکس دیش ہے, پاکستان کی طرح نہیں جہاں پر ساری اقلیتوں کو مار مار کے पाकिस्तान से भगा दिया गया या उनको फोर्सेबली कन्वर्ट किया जा रहा है या उनको रिप्रेस किया जा रहा है। भारत में पार्टली ये एक डेवलपमेंटल प्रोसेस का जो टेंशंस होती हैं वो भी रिफ्लेक्ट हो रही हैं। और एक और चीज है कि भारत के अंदर क्योंकि इतनी कम्युनिटीज रहती हैं, उनके आपस के बीच में कई बारी इस तरह के झगड़े होते हैं। अब या तो ये हो कि आपने सारी की सारी अपनी अकलियतें मिटा दी हो, तो फिर उसके बाद इस तरह के झगड़े नहीं होने चाहिए, लेकिन फिर भी हम पाकिस्तान में देखते हैं कि चाहे वो ईसाई हो, चाहे वो हिंदू मत के लोग हों, उनके साथ किस तरह का सलूक होता है वो हमारे सामने है। तो मुझे पाकिस्तान की इस बात पर रिस्पॉन्ड करने की, या एक जो अपने आप को प्रधानमंत्री बोलते थे पाकिस्तान ऑक्यूपाइड कश्मीर का, उनकी रिस्पॉन्ड करने की इस पे जरूरत नहीं है। दूसरा जो आपका सवाल था वो था कि ये मुजाहरे करेंगे, मेरे ख्याल मुजाहरे जितने मर्जी करें, ये पिछले 20-25 साल से कर रहे हैं। उन मुजाहरों की एक लिहाज से तो पोल भी खुल चुकी थी कि जब इनके जो लीडर थे वहां पर गुलाम नबी फाई 2 साल कैद काट के आए क्योंकि वो ISI से पैसे लेकर के इस तरह की चीजें ऑर्गेनाइज करते थे, तो मेरे ख्याल कोई बहुत ज्यादा क्रेडिबिलिटी उसमें ना तो पहले थी ना अब होगी। बाकी अगर ये समझते हैं कि इस तरह का अपना टाइम वेस्ट करके कोई इसकी सोल्यूशन की तरफ बढ़ पाएंगे तो इस खुशफहमी में ये रहें, तो हमारे को उसमें क्या आपत्ति हो सकती है। लेकिन इससे कोई बात आगे बढ़ेगी नहीं। बात बढ़ने का या कोई समझौता होने का तरीका वही है जो जिहाद और जंग करने के बाद मुशर्रफ साहब जिस कंक्लूजन पे पहुंचे थे 2003-04 के आसपास, जब उन्होंने एक बातचीत का सिलसिला शुरू किया था भारत की सरकार के साथ और एक एक पेशरफ्त हुई थी किसी तरीके के सलूशन की तरफ। अगर तो इस तरह का रवैया रहा तो फिर मेरे ख्याल कोई सलूशन की तलाश में दोनों मुल्क आपस में जुट सकते हैं। लेकिन अगर ये रहा कि आप प्रोपोगंडा के जरिए या आप इस तरह की जिहादी टेररिज्म के जरिए आप भारत को मजबूर करेंगे कश्मीर के से हाथ धोने पर, तो वो होने वाला नहीं है। मेरे ख्याल ये बात वाजे होनी चाहिए।
सही, मैंने बिल्कुल इंटरप्ट इसलिए भी नहीं किया क्योंकि जब बैरिस्टर सुल्तान महमूद से बात हो रही थी तो उनके नुक्ते नज़र में भी इंटरप्शन नहीं थी और हमने सुशांत सरीन साहब को पूरा मौका दिया कि वो अपना नुक्ते नज़र और भारत की जो स्टेट का नुक्ते नज़र है जिससे वो बखूबी आगाह हैं, वो उनके नुमाइंदे नहीं हैं इस वक्त, लेकिन उनको वो बयान कर सकें। सुशांत साहब, अब एक इंडिपेंडेंट एनालिस्ट के तौर पर हमें बताइएगा, ये जो प्राइम मिनिस्टर नवाज शरीफ साहब की मुलाकात रही प्रेजिडेंट बराक ओबामा के साथ, इसमें बड़े एक तो बायलिटरल रिलेशनशिप उसको अगर हम साइड पे रखें, भारत के साथ ताल्लुकात में पाकिस्तान ने ये कहा कि हमारी ख्वाहिश है कि वो बेहतर हों। कल भी यहाँ पे ब्रीफिंग थी हमारे फॉरेन एडवाइज़र की, वो ये कह रहे थे कि हमारी ख्वाहिश है कि अमेरिका मीडिएट करे लेकिन हमने मुतालबा नहीं किया। लेकिन मैं वापस आता हूँ उस एलामिया की तरफ, जॉइंट जो स्टेटमेंट था उसमें एक चीज़ भारत के लिए बड़ी वेलकमिंग हो सकती है और आज जो मिनिस्ट्री ऑफ फॉरेन अफेयर्स है उन्होंने इस पर बात भी की है कि लश्कर तैयबा की जब बात की गई कि उस समेत पाकिस्तान के अंदर जितने भी मिलिटेंट ग्रुप्स हैं उनके खिलाफ एक्शन होना चाहिए और पाकिस्तान ने इसकी के लिए कमिट किया है। आपके ख्याल में अगर वाकईतन इस डिक्लेरेशन के बाद पाकिस्तान मजीद सीरियस हो सकता है LET के खिलाफ, और अगर LET को काउंटर किया जाता है तो उसके बाद क्या भारत के साथ मुजाकरात की राह हमवार हो सकती है, क्लैरिटी हो सकती है और दोनों मुल्क एक तरह से कॉन्फिडेंस बिल्डिंग मेजर के तौर पे इस एक्शन को देख सकते हैं?
अगर तो कोई एक्शन लिया गया और वो बड़ा साफ तरीके से लिया जाएगा तो मेरे ख्याल फिर एक फिजा जो है हमवार होगी कि दोबारा से एंगेजमेंट प्रोसेस शुरू हो। और मेरे ख्याल ये भारत की पिछली सरकार और ये जो मोदी साहब की सरकार है इन्होंने भी ये वाजे किया कि अगर ये जो टेररिज्म का जो माहौल है अगर इससे हट करके एक संजीदा तरीके से बातचीत की जाए तो कोई बीच बचाव का रास्ता निकल आएगा। लेकिन ये जो कमिटमेंट उन्होंने दी है उसकी तो पोल आज पाकिस्तान का ही एक रिसाला है डॉन, उसमें एक लेख लिखा गया है जिसमें ये कहा गया है कि हाफिज सईद को पाकिस्तान की जो हुकूमत है या जो उनके सो कॉल्ड स्टेट एक्टर्स हैं उन्होंने नॉन स्टेट एक्टर्स को ये कहा कि जनाब आप 2-4 दिन के लिए थोड़े ठंडे रहिएगा ताकि कोई हालात ऐसे ना पैदा हो कि हमारी जो भी हमारी मुहिम चल रही है उस पर असरअंदाज हो। तो मेरे ख्याल उससे पता लग जाता है कि कितनी संजीदगी है। बाकी असद साहब जहां तक जो लेख में जो जॉइंट स्टेटमेंट है उसमें ये बोला गया है कि पाकिस्तान अपना रिजॉल्व दिखाएगा ये सब कुछ करने का, अब 6 साल से तो हम सिर्फ रिजॉल्व ही देख रहे हैं, हमने एक्शन को देखा नहीं है। तो मेरे ख्याल जब तक एक्शन नहीं होता तो उस रिजॉल्व का कोई मतलब नहीं है, खास तौर पर कि आप एक तरफ तो उनके अकाउंट्स को सीज करते हैं और दूसरी तरफ वजीर आजम के भाई की जो सरकार है पंजाब में वो स्टेट अकाउंट से उनके जो सारी तंजीमी ढांचा है उसको फंडिंग करती है। तो मेरे ख्याल ये दोनों चीजें साथ साथ नहीं चल सकती और ये पोल खुल चुकी है, जब तक एक्शन ऑन ग्राउंड नहीं होगा तब तक लफाजी पे मेरे ख्याल कोई पेशरफ नहीं हो सकती।
बहुत शुक्रिया सुशांत सरीन साहब, आपने हमें ज्वाइन किया है, आप हमारे साथ मौजूद रहे, आपका बेहद शुक्रिया। सामिन एक क्विक ब्रेक लेते हैं, चंद सेकंड की ब्रेक के बाद वापस आएंगे और इस मौजू पे हमारी गुफ्तगू जारी रहेगी। वज़ीर आज़म पाकिस्तान का दौरा, वाशिंगटन का, कश्मीर और काबुल कितने अहम रहे, इस ब्रेक के बाद।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن اور پروگرام کے سلسلے میں ہم وزیر اعظم پاکستان میاں نواز شریف ان کے واشنگٹن کے دورے کے پس منظر میں دو جو اہم موضوع رہے، ایک کشمیر کا مسئلہ پاکستان بھارت تعلقات میں اور پھر افغانستان یا کابل کا ایشو، اس میں پاکستان افغانستان تعلقات وہ بڑے اہمیت کے حامل رہے اور طالبان کو انگیج کرنے کی بات اس پہ خاص طور پہ فوکس رہا۔ پاکستان کے مشیر خارجہ سرتاج عزیز صاحب، انہوں نے بھی گزشتہ روز یہاں پہ بریفنگ دی اور ہم نے ان سے ایک سوال بھی پوچھا اسی ریفرنس میں کہ پاکستان کا اثر و رسوخ ہے کتنا، ان کا جواب کیا تھا وہ ہم آپ کو بعد میں سنائیں گے۔ لیکن افغانستان پہ جانے سے پہلے ایک ایک سوال میں اپنے جو اس وقت ہمارے ساتھ پینلسٹ موجود ہیں ان سے کرنا چاہوں گا، یہی کرنٹ کشمیر کی صورتحال پہ اور پاکستان بھارت تعلقات کی صورتحال پہ اس دورے کے پس منظر میں، اور پھر ہم بڑھیں گے اس سے جڑے ہوئے کابل کے مسئلے کی جانب۔ ہمارے ساتھ موجود ہیں اس پہ بات کرنے کے لیے عارف انصار صاحب، چیف اینالسٹ ود پولیٹیکٹ، انڈیپینڈنٹ انالیسس کا اور فیوچرسٹک ویژن کا یہ گروپ ہے ایکسپرٹس کا جس کو وہ ریپرزینٹ کرتے ہیں، اور ہمیں جوائن کر رہے ہیں اسی موضوع پہ بات کرنے کے لیے شیراز پراچا صاحب، اسکالر ہیں، دانشور ہیں، پروفیسر ہیں، مردان یونیورسٹی کے ساتھ وابستہ ہیں اور انالسٹ ہیں، بہت اچھی طرح سے اس ریجن کی صورتحال کو سمجھتے بھی ہیں۔ دونوں مہمانوں کا بہت شکریہ۔ عارف انصار صاحب آپ ہمارے ساتھ ہیں؟
جی
جی عارف انصار صاحب، پہلے اگر ہم کشمیر کی بات کریں، پرائم منسٹر نے بہت اس پہ ان کا ایمفیسس رہا، امریکہ کی جانب سے کابل پہ بہت زیادہ توجہ رہی، پہلے اگر ہم کشمیری کو دیکھیں تو یہ معاملہ واقعتاً کتنا اب پاکستان کی ترجیحات میں شامل ہو رہا ہے اور اچانک کیوں ہو رہا ہے؟ کیونکہ پچھلے کئی برسوں سے اگر ہم دیکھیں جائے تو ایک عشرے سے زیادہ وقت سے اس کی وہ ہمیں شدت نظر نہیں آتی تھی پاکستان کے موضوعات میں یا انگیج کرنے میں جتنی اب نظر آ رہی ہے، اس کی کیا وجوہات ہیں؟ جی
آپ کو میری آواز آ رہی
ہے؟ جی اب آ رہی ہے۔
اچھا، میں نے آپ کا پہلا حصہ سن لیا تھا کہ اتنی امپورٹنس کیوں بن رہی ہے اس وقت میں، اور جو کہ امریکہ سے۔ اچھا، تو میرے خیال میں ہم نے ریسنٹلی ایک رپورٹ کی تھی، آبویسلی اس میں مختلف اینگلز ہیں، لیکن ہمارے خیال میں یہ ایک مشرق وسطی کی بھی جو سچویشن ہے، جس طرح ہم نے دیکھا کہ مڈل ایسٹ پیس پروسیس بھی ابھی ریسنٹلی جو ہے وہ آلموسٹ کہہ سکتے ہیں کہ ڈیڈ ہو گیا ہے، اور عباس صاحب نے جو بیان بھی دیا یو این میں جس میں انہوں نے اس طرح کے بیانات دیے کہ لگا کہ آسلو اکارڈ سے بھی وہ اب ختم کرنے کی بات کر رہے ہیں، جس طرح سے انہوں نے ٹو اسٹیٹ سولوشن کی بات کی۔ اچھا، اس میں ایک مسئلہ یہ چل رہا ہے کہ جس طرح سے مشرق وسطی میں ایک آلموسٹ کمپلیٹلی سچویشن چینج ہو گئی ہے، تو جو ایک ان سائڈ اپروچ تھی آپ کہہ سکتے ہیں کہ جو لیڈرز ایک دوسرے کے ساتھ بات کر کے وہاں پہ حل نکالنے کی کوشش کر رہی تھی، جس کا نتیجہ آسلو کارڈ اور اگریمنٹ ہوا اور پھر اس میں آگے جتنی بھی بات چیت ہوئی وہ آلموسٹ کولیپس کر گیا۔ اچھا، اس ریجن میں بھی تقریباً وہی سچویشن بن رہی ہے کہ ان سائڈ اپروچ آپ کہہ لیں کہ جو لیڈ پاکستان انڈیا ایک دوسرے کے ساتھ بات کر کے حل نکالنا چاہ رہے تھے وہ تو آلموسٹ ڈائی آؤٹ ہو گیا اور بات چیت نہیں ہو سکتی۔ تو اس میں میرا خیال ہے پاکستان کی طرف से एक तश्वीश है कि अगर रीजन की सिचुएशन साउथ एशिया में भी इतनी तेजी से तब्दील हो रही है कि एक पॉइंट शायद आ जाए कि वो कहें कि हाँ कश्मीर का तो कोई मसला ही नहीं है, तो एक तो ये तश्वीश है और दूसरी जिस तरह आपको पता है कि जिस तरह से यूएस इंडिया के रिलेशन
बन रहे हैं। थोड़ी सी आपकी आवाज हम कट कट के पहुंच रही है। हाँ, मीनवाइल राजा साहब से बात करते हैं और हमारे प्रोड्यूसर साहब से दोबारा रابطہ करते हैं। शिराज राजा साहब, आपका भी बहुत शुक्रिया। आप हमें ये बताइएगा, कल फॉरन एडवाइजर साहब की यहाँ पे प्रेस ब्रीफिंग थी, उन्होंने ये कहा कि ये दुरुस्त है कि दोनों मुल्कों के जो बायलिटरल इंगेजमेंट है वो भी नहीं हो पा रही, एनएसए आपके सामने कैंसिल हो चुके, इंटरनेशनल फोरम में अकवाम मुत्तहिदा जैसे वहाँ पे बात होती है लेकिन खातिर खा नतीजा नहीं आता है, तो इस सूरत में वो पाकिस्तान ये समझता है कि किसी तीसरी फरीक का होना ज़रूरी है लेकिन वो मुतालबा भी नहीं कर रहे हैं, भारत उसको एक्सेप्ट नहीं करता है। अगर एज्यूम कर लिया जाए कि अमरीका ये रोल प्ले करना चाहेगा तो वो क्यों करेगा, वो मामला कितना सीरियस है, वाशिंगटन के लिए क्यों सीरियस होगा?
ये आपके सवाल का आखिरी जो आपने पूछा उसी में जवाब है। मैं नहीं समझता, मेरी नाकिस राय में, कि अमेरिका को उस कदर दिलचस्पी हो सकती है कश्मीर के मामले में या होनी चाहिए जिस कदर के पाकिस्तान ये तवक्को करता है या पाकिस्तान चाहता है। हमें ये समझना चाहिए कि फॉरेन रिलेशंस में रियलिस्टिक रियलिज्म का जो तकाजा करता है वो ये है कि अमेरिका के लिए हिंदुस्तान पाकिस्तान से कहीं ज्यादा अहम है और अमेरिका कभी भी ये नहीं चाहेगा कि वो कश्मीर के इश्यू के ऊपर या पाकिस्तान के किसी ख्वाहिश की वजह से हिंदुस्तान को नाराज करे। तो पाकिस्तान में चूंकि पब्लिक कंजम्पशन के लिए बहुत सारी बातें होती हैं और पाकिस्तान में जो पॉलिटिकल डिस्कोर्स है या जो पॉलिटिकल एजेंडा है वो पॉपुलरिज्म या पॉपुलर जो बात मीडिया में या वो जो डोमिनेंट ग्रुप्स है यहाँ पे वो जो कहते हैं तो उनको सर्व करने के लिए बाज़ूकार बातें पब्लिक कंजम्पशन के लिए की जाती हैं। मैं समझता हूँ कि पाकिस्तान के लोग भी अच्छी तरह जानते हैं जो पॉलिसी मेकर्स हैं कि वो कोई फॉरेन स्पॉन्सर्ड हल इसका नहीं है, इसका अल्टीमेट हल दोनों मुल्कों के दरमियान बातचीत और इसके जो अहम तरीन फरीक हैं वो खुद कश्मीर के लोग हैं। कश्मीर के लोगों को बाहर रखकर हिंदुस्तान और पाकिस्तान कोई फैसला नहीं कर सकते और ना ही अमरीका या कोई तीसरा मुल्क आके इस मसले पर बात कर सकता है। अभी आप देखिए चंद माह पहले रशिया में रूफा में जो एग्रीमेंट किया जिस बात पर इत्तेफाक हुआ था पाकिस्तान के वजीर आजम और भारत के वजीर आजम के दरमियान वो दहशतगर्दी के मसले पर था कि उससे कैसे निकलना है, उससे कैसे निपटना है। और पाकिस्तान के वजीर आजम नवाज शरीफ बहुत यानी उनकी ख्वाहिश है कि हिंदुस्तान के साथ ताल्लुक बेहतर हों। जब वो वहां से वापस आए तो पाकिस्तान में एक खास लॉबी ने इस इशू को उठा के शुरू कर दिया कि आपने कश्मीर पे बात नहीं की, कश्मीर पे आपने क्यों उसको उठाया नहीं, और फिर वो पाकिस्तान को जो नेक्स्ट टॉप कर राउंड था इंडिया में वो भी इसी वजह से
डिरेल हो गया ऑलमोस्ट। राजा साहब ये बताइएगा मुख्तसरन, क्या ये एक वजह हो सकती है, कल यहाँ बैरिस्टर सुल्तान महमूद भी बात कर रहे थे, वो ये समझते हैं कि अफगानिस्तान का मुआज अगर सिमटेगा तो जो मिलिटेंट ग्रुप्स हैं उनका फोकस जो है या खास तौर पे जो यूथ वहाँ पे कश्मीर के अंदर दोनों कश्मीरों में मौजूद है वो रिटेलिएट कर सकती है, इसलिए ज़रूरी है कि इस मामले का हल निकाला जाए और फिर अगर सूरत हाल बिगड़ गई तो फिर अमेरिका के मफादात को भी वहाँ पर परेशानी लाहक होगी या वो भी उसकी जद में आएंगे, तो इसलिए वो समझते हैं कि अमेरिका का रोल बनता है। क्या ये जवाब या ये इस्तदलाल दुरुस्त है?
मैं क्योंकि ये तो देखिए किसी की ओपिनियन हो सकती है, लोग स्पेकुलेट कर सकते हैं और एक चीज को इन्फ्लेट किया जा रहा है, बढ़ा चढ़ा कर पेश किया जा रहा है कि कल अफगानिस्तान में ये हो गया तो आईता क्या होगा। अफगानिस्तान के बगैर भी जो 1989 से जो है कश्मीर में मूवमेंट जारी है तो इसको डायरेक्ट इस तरह से अफगानिस्तान के साथ लिंक नहीं किया जा सकता। ये इश्यूज है, इसमें कुछ काफी सारी ईगो है, काफी सारे जो है दोनों मुल्कों के और यहाँ की एलीट्स के इंटरेस्ट हैं, तो उसी वजह से ये जो है और कुछ ये दोनों साइड के इस चीज को बड़ा इमोशनली पेश किया जाता है पब्लिक कंजम्पशन के लिए और रियलिस्टिक अप्रोच से दोनों तरफ नहीं।
जी हम आते हैं जरा अब अफगानिस्तान वाले एंगल पे, लेकिन उससे पहले सरताज अजीज साहब, उनसे जब मैंने ये सवाल किया इस प्रेस ब्रीफिंग में कि पाकिस्तान अफगानिस्तान के तालिबान को इंगेज करने की बात करता है, पाकिस्तान की एजेंसियों का या पाकिस्तान की सिक्योरिटी फोर्सेस का तालिबान के ऊपर असर और रसूख है कितना, क्या वो उन्हें सिर्फ उन पर असरानंदाज हो सकते हैं उनको इंगेज या उनके फैसलों पे भी असरानंदाज होने की सलाहियत रखते हैं या उनको कंट्रोल भी कर सकते हैं, इस बारे में सरताज जी साहब ने क्या बताया, आइए चंद सेकेंड की एक गुफ्तगु सुनते हैं फिर एनालिसिस लेते हैं अपने।
अब इस वक्त जो है ना अफगानिस्तान गवर्नमेंट को ये फैसला करना है कि वो ताक के लिए तैयार है कि नहीं। हमारी जाहिर है कि हमारा कंट्रोल तो उनके ऊपर नहीं है, थोड़ा बहुत असर है तो हम अगर एक दफ़ा अफगानिस्तान गवर्नमेंट ये सिग्नल देगी कि हाँ बातचीत के लिए तैयार हैं तो फिर हम कोशिश करेंगे तो उनको दोबारा भेज पाए, और इस सिलसिले में अमेरिका भी जाहिर है कि इसका एक स्टेक होल्डर है, उन्होंने स्टेटमेंट में कहा है, चीन भी इंटरेस्टेड है कि ये काम हो, तो आने वाले दिनों में मुमकिन है कि इस पर अफगानिस्तान से बातचीत हो कि अगर वो चाहते हैं कि अब आगे बढ़े। और इसका मेरे ख्याल से ज़्यादा इंसार इस चीज़ पर होगा ग्राउंड सिचुएशन क्या है, अगर ग्राउंड में तालिबान ग्राउंड ज़्यादा गेन नहीं कर सकते, कुंदूज पे तो आरी तौर पर कब्जा किया था, तो इम्कान बढ़ जाएंगे। आसान है अमल नहीं होगा कि फ़ौरन एक मीटिंग के बाद सब कुछ हो जाएगा, लेकिन एक अमल शुरू होगा। हमारा ये ख्याल है कि अगर ये प्रोसेस शुरू हो, ख़ासतौर पर अब जब आने वाले दिनों में गर्मी का मौसम ख़त्म होगा तो इसको स्टेबिलिटी में कमी आएगी, तो दो तीन चार महीने इसके लिए काफ़ी अहम है, तो अगर वो कहेंगे तो हम वेट करेंगे।
आसान अमल नहीं है, लेकिन अगर वो कहेंगे तो उसको उसमें पाकिस्तान फैसिलिटेट करने की कोशिश करेगा। आरिफ अंसार साहब, अफगान अमन अमल तालिबान के ऊपर पाकिस्तान का कंट्रोल या इन्फ्लुएंस?
जी हाँ जी, मुसलसल पाकिस्तान की तरफ से यही है कि वो फैसिलिटेट कर सकते हैं, कंट्रोल वो नहीं करते इस चीज को, या नहीं कर सकते कि उनकी बात मानी जाएगी या नहीं मानी जाएगी।
सही,
जो सदर ओबामा के साथ भी मुलाकात हुई और यहाँ पे जो नवाज शरीफ साहब ने बयान दिए हैं और जो और ऑफिशियल्स के बयान आए, उससे ऐसे लगता है कि वो कह रहे हैं कि अब जो बॉल जो है वो अफगानिस्तान के कोर्ट में है और वो रिक्वेस्ट करेंगे तो आगे चलेगा, और कुछ अहम फैसले, सख्त फैसले उनके बकौल अफगानिस्तान ने करने हैं। अच्छा, अफगानिस्तान की तरफ से जो बयान आते हैं वो कहते हैं कि पाकिस्तान ने कुछ करके दिखाना है, तो ये बात कंटिन्यूस चल रही है कि किसने क्या करना है जिसके बाद ये आगे बढ़ेगी बात।
शिराज ब्राजा साहब, बात कैसे आगे बढ़ेगी और अब इस पॉइंट पे आपके ख्याल में पाकिस्तान के पास कितना ग्राउंड मौजूद है जिसको वो यूज़ कर सकता है तालिबान को वापस मेज पर लाने के लिए?
देखिए, मैं समझता हूँ कि जो प्राइम मिनिस्टर नवाज शरीफ का अमेरिका का जो दौरा था उसमें जो की इशू रहा होगा या जिस पर बात हुई होगी या जिसको पब्लिक नहीं किया गया होगा बावजूद की बना पर, वो अफगानिस्तान में पाकिस्तान का रोल या पाकिस्तान और अफगानिस्तान का जो लिंक है वही अहम बात हुई होगी रही होगी। तो इस बात में तो कोई शक नहीं कि पाकिस्तान अफगानिस्तान जो है दोनों एक दूसरे के साथ बहुत सारे मामला के हवाले से जुड़े हुए हैं, और दोनों में अमन जो है या बदअमनी जो है उसका आपस में गहरा ताल्लुक है। पाकिस्तान की रूलिंग एलीट जो है या पाकिस्तान की गवर्नमेंट से जो है वो बाज़ूकात इस बात को जानबूझ के मेरे ख्याल में पब्लिक करती है कि उनका कोई क्लाउट है या उनका कोई असर है अफगानिस्तान में। ये बात जुज़वी तौर पर दुरुस्त हो सकती है, मुकम्मल तौर पर दुरुस्त नहीं। तो उससे पाकिस्तान को थोड़ा सा एक लिवरेज हासिल हो जाता है कि वो अफगानिस्तान में अपने इंटरेस्ट को जो है वो परसू कर सके या डिफेंड कर सके। लेकिन पाकिस्तान का अफगानिस्तान में असर को सिर्फ तालिबान तक महदूद रखना भी दुरुस्त नहीं होगा, क्योंकि पाकिस्तान के खसूस खैबर पख्तूनख्वा और सूबा बलूचिस्तान में के जो इलाके हैं वहाँ के लोगों के और अफगानिस्तान के लोगों की पश्तून बेल्ट जुनूब मशरकी जो अफगानिस्तान है उनके आपस में गहरे रवाबित हैं, और इस वजह से ये न सिर्फ तालिबान का लिंक है बल्कि पश्तून नेशनलिज्म और पश्तून नेशनलिटी के हवाले से भी लिंक है, ट्रेड और कॉमर्स के लिहाज से भी आपस में लिंक है, और एक दूसरे पर वो करते हैं और अफगानिस्तान इकोनॉमिकली डिपेंड करता है। इसमें जो तीसरा एलिमेंट आ रहा है जो आप देख रहे हैं वो नॉर्थ ईस्टर्न अफगानिस्तान में जो एक्टिविटी है उसका कोई ऐसे बात की जा रही है कि उसका लिंक या उसका कोई कनेक्शन बनेगा कि जो पाकिस्तान चाइना पाकिस्तान जो इकोनॉमिक कॉरिडोर है जो नॉर्दर्न एरिया से गुजराएगा तो उसके हवाले से शायद अफगानिस्तान वो एक इम्पोर्टेंस बनेगी, क्योंकि उसकी सिक्योरिटी जो है वो बहुत अहम होगी चाइना के लिए,
यानी पाकिस्तान चाइना और पाकिस्तान के भी इंटरेस्ट उसमें शामिल हो जाते हैं। वक्त की कमी के बाय से आरिफ अंसार साहब, एक इम्पॉर्टेंट डेवलपमेंट कल जाते जाते ये हुई जब प्राइम मिनिस्टर साहब यहाँ से अपना दौरा वाइंड अप कर रहे थे, यूनाइटेड स्टेट्स इंस्टीट्यूट ऑफ पीस में उनका एड्रेस था और जो रिपोर्ट हुआ है उसके मुताबिक उन्होंने ये भी कहा कि एक तरफ तो हमें कहा जाता है कि तालिबान अफगान तालिबान को इंगेज करें, लेकिन दूसरी तरफ उन पर बमबारी भी हो रही है। इन हालात में पाकिस्तान ये काम कैसे कर सकता है? तो क्या आपके ख्याल में कोई प्री कंडीशंस पाकिस्तान की जानिब से इसको समझा जा सकता है कि पहले उनके खिलाफ कार्रवाई बंद की जाए, एरियल स्ट्राइक्स बंद किए जाएं? क्या इस नियत के कोई इशारे तालिबान की तरफ से पाकिस्तान की रियासत को या हुकूमत को पहुंचाए गए होंगे? क्या प्राइम मिनिस्टर साहब ने मैसेज देना चाहे और क्या वो मैसेज लिया गया होगा?
नहीं, ये मेरा ख्याल है ज्यादा जो टारगेटेड था ये मैसेज ये अमेरिका की तरफ था, जो यहाँ भी एक क्वांडरी है कि अगर आप रिकन्सिलिएशन की तरफ जा रहे हैं तो फिर एट द सेम टाइम आप वो मिलिट्री ऑपरेशंस भी एट द सेम टाइम होते रहेंगे या नहीं होंगे, तो वो चीज़ वो रिफ्लेक्ट कर रहे थे क्योंकि पाकिस्तान के ऊपर जाहिर बात है मीटिंग्स में दबाव था और इसी तरह ये जो बयानिया भी आया उसमें भी अकानी नेटवर्क का नाम है कि, तो जाहिर बात है प्राइवेट में जो मीटिंग्स हुई होंगी और अफगानिस्तान की तरफ से जो प्रेशर है वो तो यही है कि जो उनको वहाँ से सेफ हेवन या सपोर्ट मिलता है इस वजह से वो अपनी ताकत बरकरार रख रहे हैं। पाकिस्तान कहता है कि हमने तो ज़र्बे अज़्म की थ्रू क्लियर कर दिया है और अब वो सारे एलिमेंट्स जो हैं वो अफगानिस्तान की तरफ हैं। तो ये जो पाकिस्तान और अमेरिका के दरमियान जो बात हुई होगी वो इस ये जो है ये डिफरेंस को शो करता है कि वो अमेरिकन जो ऑडियंस है उसको कह रहे हैं कि दे हैव टू मेक अप देयर माइंड कि अगर आपने मिलिट्री अप्रोच करनी है तो वो तो हो चुकी हुई है, तो अब इससे आगे जाना है या फिर अगर हम पे प्रेशर डाल रहे हैं तो उसमें ये डायकॉटमी है, तो वो इस चीज़ को जाहिर कर रहा है।
हमारे पास आखिरी 5 मिनट हैं, दोनों मेहमानों के पास जाऊंगा एक एक सवाल लेके और वो भी इसी से जुड़ा हुआ है मिलिटेंसी से मुतालिक। दाइश एक नया फिनोमेना है दहशतगर्दी के खिलाफ और इस वक्त हमें ये नज़र आता है कि पूरी दुनिया की जो बड़ी ताकतें हैं उनका एक इतिहाद बनता हुआ नज़र आता है और इतिहाद अरब मुल्कों की सतह पर अमरीका ने उसको गाइड भी किया है। सदर बराक ओबामा ने एक खसूसी अपना एलची या स्पेशल इन्वाय मुकर्रर किया है जो खासतौर पर शाम और इराक के अंदर इस्लामिक स्टेट की जो कार्रवाइयाँ हैं उसके खिलाफ इतिहाद उसकी सरगर्मियों को वो मॉनिटर करेंगे और कम्युनिकेशन का एक बड़ा सोर्स जो है वो वहाँ पे रहेंगे। मिस्टर मैगार्गिक उनको एक स्पेशल एनवाय मुकरर किया गया है अगेंस्ट ISIS उस कोएलिशन के लिए। आरिफ अंसार साहब और शिराज प्राचे साहब पहले आप बताइएगा इस रेफरेंस में आप हमें बताएं कि ये वाकईतन कितना बड़ा फिनोमेना आपको बनता हुआ नज़र आता है और बड़ी ताकतें बशमूल अमरीका की वो कितनी इसमें संजीदा नज़र आ रही हैं कि उन्हें स्पेशल एनवाय मुकरर करने पड़ रहे हैं।
देखिए जी, मैं माजरत के साथ ये कहना चाहूंगा कि मैं इससे इत्तेफाक इसलिए नहीं करता कि ये इंटरनेशनल अलायंस इसलिए नहीं बन रहा क्योंकि जब रशिया कार्रवाई कर रहा है दाइश के खिलाफ तो अमेरिका उसका साथ नहीं दे रहा और वो बार बार ये कहते हैं कि आए मिलकर इससे निपटते हैं, तो ना तो अमेरिकन उनको एयर सपोर्ट दे रहे हैं, ना उनके साथ इंटेलिजेंस शेयर कर रहे हैं, ना अमेरिकन उनके साथ और कोई तावन कर रहे हैं और ये दुनिया इस पर डिवाइडेड है। इस वक्त इराक, ईरान, रशिया जो है वो एक तरफ है और शाम के सदर असद और अमेरिका और उनके हमायती या जो उनके अलाइज हैं वो दूसरी तरफ है, तो इससे तो मुझे ये सूरत हाल ज्यादा कॉम्प्लिकेटेड होती नजर आ रही है क्योंकि रशियन मीडिया रोज ये दिखा रहा है, रोजाना ये दिखा रहा है कि कैसे अमेरिकन और उसके अलाइज जो है दाइश के खिलाफ कार्रवाइयों के रास्ते में रुकावटें खड़ी कर रहे हैं। तो हम समझते हैं कि पहले तो इसके ऊपर एक बैन अल-अक़वामी तौर
पर
उनकी जो तकसीम है उनको कोई इत्तेफाक राय करना चाहिए। हम तो बहुत पीछे, हम तो एक छोटा तो मुल्क है, डेवलपिंग कंट्री है, वहां पे हमें लग रहा है कि एक बिल्कुल कम्प्लीटली डिफरेंट अप्रोच है दाइश की तरफ अमरीका और रूस की।
जी आरिफ अंसार साहब, आपका एनालिसिस इसी पे, दाइश उसके खिलाफ अमरीका की अप्रोच, नए एलची का मुकर्रर किया जाना, क्या रिफ्लेक्ट करता है?
इसकी इम्पोर्टेंस रिफ्लेक्ट करता है, उसकी कंसर्न और अमेरिका के उसको रिफ्लेक्ट करता है, लेकिन ये कि ये भी हमें देखना पड़ेगा साथ कि जो एक्सट्रीमिज्म का फिनोमिनन किस तरफ इवॉल्व हो रहा है, फिनोमिनन ऑफ नॉन स्टेट एक्टर्स है वो किस तरीके से इवॉल्व हो रहा है और जो हम सीरिया में सिचुएशन देख रहे हैं या मिडिल ईस्ट में, उसमें तो अब लगता है कि जो अलकायदा से शुरू हुई थी बात, अलकायदा ने एसोसिएट्स बने और अब आईएस का फिनोमिनन उभर आया और हमने देखा जो मिडिल ईस्ट में कि जो ग्लोबल पावर टसल्स हैं वो भी अब एक्सट्रीमिज्म के साथ मिक्स हो गई हैं, तो वो चीज को कॉम्प्लिकेट कर रहा है। जो शिराज साहब ने जिक्र किया कि जिस तरीके से रशिया ने अपना अलायंस बना लिया है कम अज कम मशरक वस्ता के लिए और अमरीका, और उसमें बातचीत चल रही है, अभी भी उम्मीद है कि शायद कोई कॉमन ग्राउंड निकल आए, जो रिसेंट टॉक्स हुई है आजकल में उसमें सऊदी अरेबिया, रूस, अमेरिका शामिल हैं, मुख्तलिफ एंगल से कवर कर रहे हैं, लेकिन अगर नहीं बात बनती तो ये उसका एक अलग डायमेंशन है कि मुख्तलिफ विजन्स हैं फ्यूचर की, जो रूस जिस तरीके से चल रहा है और अमेरिका, और दोनों कह रहे हैं कि वो उन पार्टीज को अटैक कर रहे हैं जो जिन ग्रुप्स को वो सपोर्ट कर रहे हैं, तो ये उस चीज़ की अब रिफ्लेक्शन है।
लेकिन क्या ये तासर दुरुस्त है कि अभी तक हमें आलमी सतह पे कोई बड़ा इतिहाद नज़र नहीं आता है कि कोई उसको लीड कर रहा हो, स्पेशली अरब खत्ते के अंदर?
नहीं, इतिहाद तो था, अमेरिका जिसको लीड कर रहा था जो 911 के बाद बना, और उसमें अब अमेरिका की नई स्ट्रेटजी में तो रिलायंस ऑन रीजनल पार्टनर्स था कि उन्होंने अफगानिस्तान और इराक से अपनी फोर्सेस को
विड्रॉ किया। मैं दाइश की बात कर रहा था कि दाइश के खिलाफ पर्टिकुलरली,
अच्छा, और दाइश के जो 911 से उसमें भी कॉम्प्लिकेशन है लीगल, जो अमेरिका में भी उस पे चल रहा है कि जो इनिशियल ऑथराइजेशन थी वो तो अलकायदा के लिए थी, अब वो इवॉल्व हो गया, आईएस आ गई है, तो वो जो फिनोमिनन ऑफ एक्सट्रीमिज्म है उसको भी अब समझने की जरूरत है कि क्या ये अलग अलग चीजें हैं, आईएस के खिलाफ अलग लड़ाई है, अलकायदा के खिलाफ अलग लड़ाई है, कि ये क्या हम इसको एक ऐसा होल ले रहे हैं।
बहुत शुक्रिया आपका आरिफ अंसार साहब, चीफ एनालिस्ट विद पॉलिटिक्स, आपने में ज्वाइन किया। प्रोफेसर शिराज प्राचा साहब, आपके भी हम मशकूर हैं कि आप हमारे साथ मौजूद रहे। और सामीन, हमारा आज का प्रोग्राम जहां रंग अपने अख्तदाम को पहुंचता है, असद हसन को इजाज़त दीजिए, अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते। Thank you.